रूमी 16 अध्याय के 5 पद में पढ़ो। अब दिउँसोको एउटा क्लास बाँकी छ अनि खाजा भर्खर खाइएकोले के गर्नुपर्छ तपाईँलाई राम्रोसँग याद होला, विशेष गरी खाजामा चामल भएपछि मिठो थियो त्यो। तर निन्द्राबाट बाँच्नलाई चाहिँ जागरण हामीले अक्विला र प्रिस्किलाको असल उदाहरणलाई हेऱ्यौँ, उनीहरूको असल चरित्रलाई अध्ययन गऱ्यौँ। पावलका सहकर्मीहरू यो पत्र लेख्दाखेरि उनीहरू रोममा थिए। त्यहाँ चाहिँ के उल्लेख छ भने पावलले उनीहरूलाई अभिवादन पठाउँदाखेरि चाहिँ उनीहरूको घरमा भएको मण्डलीलाई पनि सलाम भनिदेऊ भनेर चाहिँ लेख्छन्। यहाँ 5 पदमा हेर्नुहोस् त, यही प्रकारले उनीहरूको घरमा भएको मण्डलीलाई पनि सलाम भनिदेऊ। त्यसले हामीलाई एउटा ज्यादै रोचक विषयमा ल्याउँछ, यो घरमा भएको मण्डली अर्थात् घरेलु मण्डलीको विषय। हामीले नयाँ नयाँमा यसरी पढ्दै जाँदाखेरि चाहिँ यहाँ ठाउँ ठाउँमा घरमा भएको मण्डली यस्तो पढ्दै जाँदाखेरि चाहिँ हामीले एउटा कुरा बुझ्न थाल्छौँ कि सुरुमा सायद मण्डली भवनको चलन तुरन्त सुरु भएको थिएन जस्तो देखिन्छ। प्रभुले चाहिँ भन्नुभएको थियो, जहाँ 2 वा 3 जना मेरो नाममा भेला हुन्छन् त्यहाँ तिनीहरूको माझमा हुन्छु। जहाँसुकै हुन सक्थ्यो त्यो। अनि अहिले जस्तो यातायातको त्यस्तो सुविधा पनि थिएन, ठुल्ठुलो सहरमा एउटा कुनादेखि अर्को ठाउँमा जानको लागि अब पैदलै हिँड्नु पर्थ्यो। अनि यस सन्दर्भमा चाहिँ केही कुरा हेर्नेछ, बाइबलले के बताउँछ यो घरमा भएको मण्डलीहरू, हाउस चर्चेस भनेर भन्ने चलन छ। 16 अध्यायको 14 पदमा पनि हेरौँ, यहाँ यही अध्यायमा 16 अध्यायको 14 पदमा यस्तो लेखेको छ, यहाँ अभिवादन जयमसी यहाँ पठाउने क्रममा विभिन्न व्यक्तिको नामहरू छन्, असिन क्रिटस, फ्लेगोन, हेर्मास, पत्रुबास, हेर्मेस, र त्यसपछि के भनेको छ, उनीहरूसँग भएका भाइहरू भनेर उल्लेख छ। फेरि यस्तै कुरा 15 पदमा पनि छ, एकअर्कालाई के माफ गर्नुहोस् 15 पद, फिलोलोगस, युलिया, नेरियस र उनकी बहिनी अनि ओलुम्पास र फेरि यहाँ पढ्छौँ, उनीहरूसँग भएका सबै पवित्र जनहरूलाई सलाम भनिदियो। त्यहाँ चाहिँ यहाँ समूहसँग विश्वासीहरू देखिन्छ। फेरि अब अक्विला र प्रिस्किलाको घरमा पनि मण्डली भनेको छ, त्यसैले सायद यहाँ अक्विला र प्रिस्किलाको घरमा भएको मण्डली बाहेक यहाँ अरू 2टा पनि समूह यहाँ त उल्लेख भएको देखिन्छ। फेरि यो अक्विला र प्रिस्किला 2 जना चाहिँ एफएसएसमा रहँदा पनि हामीले अघि पढेका थियौँ आफ्नो घरमा भएको मण्डली भनेर त्यहाँ उल्लेख भएको थियो। त्यसैले रोममा हामीले देख्छौँ, एफएसएसमा देख्छौँ अनि यरुसलममा धेरै अगाडि यहाँ प्रेरित 12 अध्यायमा यहाँ एकजना मरियमको घरमा चाहिँ विश्वासीहरू जुटिरहेको, प्रेरित 12:12 पढौँ, प्रेरित 12:12 याद गर्नुहोस्, पत्रुस जेलखानामा थियो अनि उसको लागि प्रार्थना विश्वासीहरूले गर्दै थिए, जुटेर गर्दै थिए, कहाँ जुटेर गर्दै थिए यहाँ 12 पदमा पढ्छौँ, अनि यस कुरालाई विचार गर्दै उनी मर्कुस उपनाम भएको युहन्ना कि आमा मरियमको घरमा आए, जहाँ धेरैजना भेला भएर प्रार्थना गरिरहेका थिए। यहाँ प्रार्थनालाई जुटिरहेछ, प्रार्थना सभा भइरहेछ। त्यसपछि प्रेरित 16 अध्यायमा फिलिपीमा जाउँ, प्रेरित 16 अध्यायमा फिलिपीको सहरमा पहिलो विश्वासी चाहिँ लिडिया हो, अनि उनको घरमा के भइरहेको छ? यहाँ 16 अध्यायको 15 पद पढ्नेछौँ। 16 अध्यायको 15 पद, अनि जब उनले र उनको घरानाले बप्तिस्मा लिए, तब उनले हामीलाई यसो भन्दै बिन्ती गरे, तपाईहरूले मलाई प्रभुप्रति विश्वास योग्य ठान्नु भएको छ भने मेरो घरमा आउनुहोस् र रहनुहोस्। अनि उनले हामीलाई करमा पारे। त्यसपछि अब 40 पदमा जानु त, यहाँ विदा हुने बेला आएको छ केही समयपछि। अनि झ्यालखानाबाट निस्केर उनीहरू लिडियाको घरमा पसे, अनि भाइहरूलाई भेटेर उनीहरूले तिनीहरूलाई सान्त्वना दिए र विदा भए। यसरी लिडियाको घरमा विश्वासीहरू जुटिरहेछ। फेरि लाओडिसियामा पनि कलसी 4 जाउँ त, लाओडिसिया चाहिँ एसिया माइनरको एउटा सहर हो, हालको टर्की। कलसी 4 अध्यायको 15 पद, यहाँ पढ्छौँ। यसमा पनि अब अभिवादनहरू दिँदैछन् पावलले अन्तमा। लाओडिसियामा भएका भाइहरूलाई र नुम्फास र उनको घरमा भएको मण्डलीलाई सलाम भनिदियो। नुम्फासको घरमा चाहिँ त्यहाँ मण्डली भएको उल्लेख छ। त्यस्तै कलसीको पनि कुरा, त्यो चाहिँ फिलेमोनको पत्रमा हेर्नुपर्छ। फिलेमोनको पत्र दिए त्यहाँ अनि फिलेमोन लाई चाहिँ पावलले यो पत्र लेखेका हुन्। अनि एक पदबाट पढौँ। यीशु ख्रीष्टको कैदी पावल र हाम्रो भाइ तिमोथीको तर्फबाट हाम्रा प्रिय र सहकर्मी फिलेमोनलाई, दुई पद, साथै हाम्री प्रिय अफिया र हाम्रो सङ्गी सिपाही अर्खिपस र तिम्रो घरमा भएको मण्डलीलाई भनेर चाहिँ अभिवाद यसरी चाहिँ सुरु हुन्छ। अब उनीहरू चाहिँ कलेसीका मण्डलीका थिए भन्ने थाहा छ फेरि हामीलाई कसरी। अब त्यो अर्खिपसको कुरा चाहिँ कलेसी 4:17 पाउँछौँ हामीले। अब फिलेमोन चाहिँ श्रीमान अफिया श्रीमती अर्खिपस छोरा थियो कि है, जस यहाँ कलसी 4:17 पढ्छौँ। अनि अर्खिपसलाई भनिदेऊ भनेर चाहिँ यहाँ कलसीको मण्डलीलाई पत्र लेख्दाखेरि, प्रभुमा तिमीले जुन सेवा पाएका छौ त्यो पूरा गर्नलाई त्यसको विषयमा होसियार हो। त्यसैले के देखियो? विश्वासीहरू विभिन्न ठाउँहरूमा जुट्ने गरेको त्यो चाहिँ देखियो। तर परमेश्वरको दृष्टिकोणमा हेर्दाखेरि चाहिँ रोममा एउटै मात्र मण्डली थियो, रोममा भएको मण्डली। जस्तै कोरिन्थ पनि त्यस्तै थियो। कोरिन्थ, पहिलो कोरिन्थी 1 हेरौँ त, पहिलो कोरिन्थीको पत्र 1 अध्याय पहिलो कोरिन्थी 1 अध्यायको 2 पद, पावलले लेख्दैछन् यो पत्र पनि, कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, एक वचन, एउटा मण्डली, एउटा प्रमुख सहरमा एउटा मण्डली भएको देखिन्छ यहाँ। अब तर अक्विला र प्रिस्किलाको घरमा चाहिँ मण्डली, के अरे माफ गर्नुहोस्, एफएसएसको सवालमा जब हेर्छौँ त्यहाँ चाहिँ अक्विला र प्रिस्किलाको घरमा मण्डली भनेर उल्लेख छ। एफएसएस त निकै ठुलो सहर थियो। अहिले एकछिन यसो हेर्छौँ त्यो सहरहरू कति कति ठुलो थियो। तर एउटा मण्डलीलाई त्यसरी पत्र लेखेको छ, एउटा मण्डली भनेर। अब जस्तै कोरिन्थीको सवालमा पनि त्यहाँ अब ठाउँ ठाउँमा समूहहरू हुन सक्छन्, अब हामीलाई त्यो छैन। तर यदि भए त भए पनि अरू अरू ठाउँमा जस्तो भएको पनि सारा मण्डली एक ठाउँमा भेला हुँदा भनेर त्यसरी पनि लेखाएको छ. फेरि पहिलो कोरिन्थी 14 जानुहोस् त, त्यसरी भनियो पहिलो कोरिन्थी 14 अध्यायको 23 पद. पहिलो कोरिन्थी 14 को 23. यसै कारण यदि सारा मण्डली एक ठाउँमा भेला भएको छ र त्यसपछि सिकाउँदैछ, त्यसैले के जस्तो यहाँ देखिन्छ भने ठुलो सहरमा विश्वासीहरू घरेलु घरमा मण्डलीहरू पनि छन्, तर सारा मण्डली चाहिँ एक ठाउँमा भेला भइरहेछ यहाँ परमेश्वरको यसरी सामूहिक आराधना गर्न, सिक्न, रोटी भाँच्न इत्यादि प्रभुको यहाँ उल्लेख छ. जस्तो कि पहिलो कोरिन्थी 11:20 पनि हेरौँ, 11:20 यहाँ प्रभुको सवालमा चाहिँ 11:20 यसकारण जब तिमीहरू एक ठाउँमा भेला हुन्छ यसरी यहाँ उल्लेख छ. अब यसो विचार गरौँ, आज चाहिँ अब जनसङ्ख्यालाई विचार गर्ने हो भने क्षेत्रफल हेर्नु भयो भने चाहिँ अब ठुल्ठुलो सहर छन्, अब एउटै यत्रो सहरमा यत्रो मान्छेको जमातमा त एउटा भन्दा त बढी मण्डली हुनु न्यायसङ्गत जस्तो देखिन्छ हामीले हेर्दाखेरि सायद. तर नयाँ नियमको समयमा चाहिँ को सहरहरूलाई हेर्नु कति ठुलो थियो. जस्तो कि यरुसलेम सहर पहिलो शताब्दीमा चाहिँ उनीहरूको जनसङ्ख्या अनुमान लगाउने एउटा आधार छ. जोसिफस भन्ने एकजना चाहिँ इतिहासकार थिए अनि पहिलो शताब्दीमै, अनि उसले चाहिँ एउटा निस्तार चाडको कुरा गरेका छन् जसमा चाहिँ के अरे कतिवटा पाठहरू चढाइयो निस्तारको पाठहरू, अनि त्यसबाट अनुमान गरेर चाहिँ 10 मिलेर एउटा पाठ बलिदान चढाएको हो भन्ने त्यसरी निष्कर्ष त्यसरी हिसाब गर्यो भने चाहिँ लगभग 27,00,000 चाहिँ निस्तार चाडमा भेला भएको देखिन्छ. जहिले पनि 27,00,000 त हुँदैन थियो, त्यहाँ 27,00,000 चाहिँ भेला भएको थियो. अनि अस्ति शनिबार यहाँ अध्ययन गरेको थियौँ कसरी प्रभु यीशु चाहिँ जब अन्तिम हप्तामा चाहिँ गधामा चढेर जकरियाको भविष्यवक्ता वाणी पूरा गर्दै चाहिँ उहाँ प्रवेश गर्नुभयो, उहाँ चाहिँ आफूलाई औपचारिक रूपमा राजाको रूपमा प्रस्तुत गर्नुभयो, त्यहाँ ठुलो सङ्ख्या थियो, ठुलो सङ्ख्यामा मानिसहरू थिए, 25-30,00,000 जति हुनसक्छ. अनि तर अब अरू बेलामा चाहिँ त्यसो भए एउटा स्रोतले चाहिँ अनुमान गरेको थियो चाहिँ 2.5 लाख ल त्यति पनि नभए पनि 1,00,000 चाहिँ कम्तीमा त थियो होला यरुसलेममा पहिलो शताब्दीमा 1,00,000. तर यरुसलेमको मण्डलीमा चाहिँ कतिजना थिए, प्रेरित 2 अध्यायमा जाउँ त एकचोटि, प्रेरित 2 अध्याय अनि 41 पदमा, प्रेरित 2:41 मण्डलीको सुरुमा यहाँ हेर्छौ 2:41 तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बक्तिस्मा लिए अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए. 3,000 4:4 हेरौँ, केही समय बित्छ वचन प्रचार भइरहेछ. 4:4 तापनि वचन सुन्नेहरूमध्ये धेरैले विश्वास गरे अनि पुरुषहरूको संख्या 5,000 जति भयो. यहाँ त पुरुषहरूको संख्या 5,000 भनेपछि स्त्रीहरू सहित कतिजना, डबल है, यसरी चाहिँ बढिरहेको थियो. 5:14 हेरौँ, 5:14 अझ प्रभुको काम अगाडि बढ्छ अनि झन बेसी संख्यामा विश्वास गर्नेहरू प्रभुमा थपिए, पुरुष र स्त्रीहरूका भीड भनेछ. तर यरुसलेममा कतिवटा मण्डली थियो, अब एउटा मण्डली थियो, त्यो चाहिँ यो प्रेरित 15 अध्यायबाट थाहा छ हामीलाई. त्यहाँ चाहिँ प्रेरित 15 जाउँ त, प्रेरित 15 चार पद यहाँ पढ्छ. अनि यरुसलेम आइपुगेपछि मण्डलीद्वारा प्रेरितहरू र प्राचीनहरूद्वारा उनीहरूको भनेको पावल बर्नबासहरूको स्वागत भयो भनेछ. त्यसैले यहाँ चाहिँ एउटा मण्डली थियो ठुलो सहरमा. अब रोम चाहिँ कत्रो थियो, रोम 1941 एउटा लेख भेटिएको रहेछ अनि 14 सालमा, अहिले 2015 साल भयो, 14 सालमा चाहिँ अगस्टसको मृत्यु भएको समयमा चाहिँ रोम शहरको जनसङ्ख्या चाहिँ 41 लाख रहेको तथ्य उल्लेखित रहेछ। 41 लाख ठुलो हाम्रो काठमाडौँमा भएको मानिसहरूको संख्या जस्तै हो, ठुलो छ। एलेक्जेन्ड्रिया अर्को ठुलो सहर हो, यो चाहिँ रोमी साम्राज्यमा दोस्रो विशाल सहर। त्यहाँ चाहिँ यहाँ स्रोतले जनाएअनुसार चाहिँ 10 लाख जनसङ्ख्या थियो। एफेसस एसियाकै ठुलो सहर, त्यहाँ एउटा मात्र मण्डली थियो, हामीलाई थाहा छ प्रकाश 2:1 प्रभुले भन्नुभयो एफेससमा भएको मण्डलीको दूतलाई लेखाएको एउटा मण्डली थियो। अब जनसङ्ख्याको आधारमा त एलेक्जेन्ड्रिया सँगसँगै प्रतिस्पर्धा गर्ने सहर थियो भनिन्छ दोस्रो शताब्दीमा। एन्टियोक एकचोटि प्रेरित 14 जाउँ, प्रेरित 14 अध्याय, प्रेरित 14:26-27 यहाँ लेखेको छ, अनि त्यहाँबाट उनीहरू जहाजद्वारा एन्टियोकमा आए, अनि आफूले पूरा गरेको कामका निम्ति उनीहरू परमेश्वरको अनुग्रहमा जहाँ आफूले पूरा गरेका कामका निम्ति उनीहरू परमेश्वरको अनुग्रहमा सुम्पिएका थिए। एन्टियोकबाट उनीहरू गएको थिए सुरुमा 27 पद, अनि उनीहरू आएर मण्डलीलाई भेला पारेपछि परमेश्वरले उनीहरूको साथमा गर्नुभएका सबै कुराहरू र अन्य जातिहरूको निम्ति विश्वासको ढोका खोलिदिनुभएको कुरा बताइदिए। अब यहाँसम्म पनि हेर्दाखेरि एउटा मण्डली मात्र थियो एन्टियोकमा। अब एन्टियोक पनि सानो सहर थिएन, रोमी साम्राज्यकै ठुलो सहरहरूमध्ये पर्थ्यो भनेर चाहिँ यहाँ बताएको छ। अनि अनुमानित यो नयाँ नियमको समयमा चाहिँ अनुमानित जनसङ्ख्या चाहिँ 5 लाख जनसङ्ख्या। थेसलोनिका, अब पहिलो थेसलोनिकामा हेरौँ, पहिलो थेसलोनिकी 1 अध्याय, यो विभिन्न स्थानीय मण्डली हेर्दैछौँ पहिलो शताब्दीको। अनि पहिलो थेसलोनिकी 1:1 यहाँ पढ्छौँ, पाउल सिल्वानस र तिमोथीका तर्फबाट परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा भएको थेसलोनिकीहरूको मण्डलीलाई भनेर लेखिएको छ। त्यो सहरमा चाहिँ 2 लाख मानिसहरू भएको हुनसक्छ भनेर चाहिँ स्रोतले जनाएको छ। एउटा मण्डली थियो त्यहाँ पनि। कोरिन्थ पनि विशाल सहर थियो, व्यावसायिक सहर थियो, अनेक ठाउँका मानिसहरू त्यहाँ आउँथे, अनि धेरै मोजमस्ती पाप अनैतिक सहर थियो त्यहाँ, अनि जनसङ्ख्यामा थोरै पनि 7 लाख हुनसक्छ भनेर चाहिँ अनुमान गरेको छ। थोरैमा 5 लाख नत्र 7 लाख। अब यसो विचार गरौँ, अहिलेको सहरको तुलनाहरू गर्दाखेरि पनि ठुल्ठुलै सहरहरू हुने है, तैपनि त्यो बेलामा चाहिँ हामीले यहाँ जानेको कुरा चाहिँ एउटा मात्र स्थानीय मण्डली थियो। अहिले संसारमा हेऱ्यो भने चाहिँ अब यही ठाउँमा हेर्नुहोस् है, यो त सानो ठाउँ हो। अब त्यहाँ तल जानुभयो भने त्यहाँ एउटा साइनबोर्ड देख्नुहुन्छ, फलाना फलाना चर्च, फेरि उता जानुहोस् फलाना चर्च, फेरि उता जानुहोस् होइन। के भएको हो मत्ती 13 अध्यायमा पठाउँ, यसको बारेमा प्रभु येशूले चाहिँ हामीलाई बताउनु भएको छ। मत्ती 13 अध्याय मा चाहिँ यस वर्तमान युगको बारेमा चाहिँ नयाँ कुराहरू उहाँले चाहिँ प्रकट गर्नुभयो, त्यसैले यिनलाई चाहिँ स्वर्गको राज्यका रहस्यहरू भनेको छ। यी नयाँ कुराहरू थिए जुन प्रभुले बताउँदै हुनुहुन्थ्यो, अनि स्वर्गको राज्य आएको छ भनेर प्रचार गरिएको थियो बप्तिस्मा दिने योहन्नाद्वारा, प्रभु येशूद्वारा, प्रेतहरूद्वारा, तर उहाँलाई चाहिँ इन्कार गरियो उहाँका आफ्नैहरूले, र इजरायलमा अन्धपना आंशिक रूपमा आएको छ, थोरै युदीहरूले विश्वास गरे। त्यसैले के हुन्छ यो समय, राज्य त आएन, त्यसैले यो बीचको समयमा परमेश्वरको राज्यले चाहिँ एउटा रहस्य रूप लिनेछ भनेर चाहिँ यो 7 वटा दृष्टान्तबाट चाहिँ प्रभुले चाहिँ सिकाउनु भएको थियो। एकदम महत्त्वपूर्ण खण्ड छ। त्यसो भए यो वर्तमान युग कस्तो हुनेछ त, यहाँ पढ्दाखेरि देख्छौँ यो मिसावटको युग हुनेछ, मिसावट। अनि यो जस्तो कि गहुँ, तर सामा पनि छ, त्यसपछि तेह्र अध्यायको एकतीस पदमा हेर्नुहोस् त, तेह्रको एकतीस, उहाँले यसो भन्दै अर्को दृष्टान्त पनि तिनीहरूका सामु राखिदिनु भयो। स्वर्गको राज्य चाहिँ रायोको एउटा दाना जस्तो भयो, जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्यो, जुन चाहिँ साँच्चै सबै बिउहरूभन्दा सानो हुन्छ, तर जब यो बढ्छ तब यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र एउटा रुख बन्छ, यसो हुँदा आकाशका चराहरू आए त्यसका हाँगहरूमा बास बस्छ। रायोको दाना चाहिँ सबै बिउहरूभन्दा सानो हुन्छ भनेछ, यसको मतलब चाहिँ प्यालेस्टाइनमा प्रयोग हुने दानाहरूको तुलनामा भनेको उनीहरूले चाहिँ रोप्ने दानाहरूमा सबभन्दा सानो यही रहेछ। अनि तर यो त रुख बनेको छ, यो त क्यान्सर बढेर जस्तो छ, राम्रो वृद्धि होइन यो, यहाँसम्म कि आकाशको चराहरू आएर त्यसमाथि बसेको कुरा छ। कतिले चाहिँ यो त सुसमाचार फैलिँदै फैलिँदै गएर राम्रो भएको भनेर अर्थ लगाउँछन्। तर प्रभुले नै हामीलाई सहायता गर्नुहुन्छ यसको अर्थ बुझ्नलाई, किनभने यहाँ पहिलो दृष्टान्त चाहिँ चाबी दृष्टान्त हो, यो दृष्टान्त बुझ्यो भने सबै दृष्टान्त तिमीहरूले बुझ्छ, यो नै बुझेन भने त कुनै पनि बुझ्दैन भनेर चेलाहरूलाई भन्नुभएको थियो। अब पहिलो दृष्टान्तमा के थियो भने बिउ छर्नेको दृष्टान्त थियो, जसमा चाहिँ बिउ छरिएको थियो सुसमाचार, तर के आएर त्यसलाई खाइदिएको थियो बाटोमा किनारमा पर्नेहरूलाई, चराहरूले। अनि यहाँ चाहिँ रायोको बिउको दृष्टान्तमा चाहिँ फेरि चराहरू उल्लेख छन्, उनीहरू चाहिँ यो भयङ्कर रूप लिएको यो वृद्धि भएको यो रुखसँग तुलना गरिएको संरचनामाथिको हाँगहरूमा बसेका छन् भनेछ। अनि अन्य ठाउँहरूमा पनि र बिउ छरिएको दृष्टान्तबाट पनि हामीलाई के थाहा छ भने त्यो छरिएको बिउलाई खोसेर लैजाने चराहरू चाहिँ शैतानको कुरा गरेको रो मत्ती तेह्रमा हेर्नुहोस् त, मत्ती तेह्रको अठार, यसकारण तिमीहरूले बिउ छर्नेको दृष्टान्त सुन, जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन तब त्यो दुष्ट आउँछ र जे कुरा उसको हृदयमा छरिएको थियो सो खोसेर लैजान्छ, यो उही हो जो बाटोतिर छरिएको थियो। त्यसैले यो अस्वाभाविक वृद्धि जुन भएको छ, अनि बाइबलीय मण्डलीहरूको वृद्धिभन्दा पनि एउटा एकदम कुरूप चिज चाहिँ बढेको छ संसारमा, नाम चाहिँ क्रिश्चियन भनेको छ तर एकदमै संसारिक छ, झुटो शिक्षाहरूले भरपूर छ, रोमन क्याथोलिक मण्डलीलाई सोच्नु मात्र भए पनि हुन्छ, सबैभन्दा ठुलो त्यही मानिन्छ, अनि सबैले चाहिँ क्रिश्चियनहरूको अगुवा हो त्यो त भनेर त्यो पोपलाई भन्छन् संसारले चाहिँ, अनि त्यहाँ चाहिँ भयङ्कर अनैतिक कुराहरूसँग उनीहरू संलग्न भएको संसारको खबरहरूमै आइरहन्छ, अनि परमेश्वरकै सुसमाचारभन्दा धेरै पर उनीहरू छन्, यहाँसम्म कि मूर्ति पूजामा पुरै डुबेको छ। त्यसैले यसलाई चाहिँ इसाई मत चाहिँ भनिन्छ संसारले हेर्दाखेरि, तर यो चाहिँ यो अनियमित वृद्धि हो, यो असाधारण नराम्रो कुरो वृद्धि भएको हो। त्यसैले शैतानले चाहिँ एकदमै बिगार्नलाई चाहिँ सफल भएको छ, तर प्रभुको साँचो मण्डली अरूलाई चाहिँ निमिट्टान्न चाहिँ पार्न कहिले पनि सकेको छैन, किनभने प्रभुले पनि भन्नुभयो म आफ्नो मण्डली बनाउनेछु र नरकको ढोकाहरू पनि यसमाथि विजय हुने छैन। तर यसो हेऱ्यो भने क्रिस्चियन जगतलाई जुन मानिसहरूले बुझ्छन् त्यसलाई हेऱ्यो भने चाहिँ भद्रगोल छ, अनि त्यसैले धेरै पर छ अहिलेको समय, हामी 2000 वर्ष अगाडिको हेर्दैछौँ कहाँ थियो त्यो बेलामा चाहिँ एउटा मण्डलीमा अनुशासन गरियो भने ऊ कहाँ जान्थ्यो, अर्को ठाउँमै हुँदैन थियो, अनि अनुशासन प्रभावकारी हुन्थ्यो है। अहिले त फुत्त अर्को ठाउँमा गयो होइन, जहाँ चाहिँ उसलाई स्वागत गरिन्छ, भद्रगोल छ। त्यसैले यो दृष्टिबाट हामी बुझ्न सक्छौँ अनि यो चाहिँ धेरै अन्तिम समयमा हामी जिइरहेको अवस्थामा छ. प्रभु आउन अब धेरै देर कसरी होला जस्तो लाग्छ. उहाँ चाँडै आउँदै हुनुहुन्छ. उहाँको बाटो हेर्दै हामी जिउँ. थोरै समय छ. विश्वास योग्य रहौँ. जे छ त्यसलाई बलियो गरी समातौँ. प्रकाशको पुस्तकको त्यो अन्तिम त्यो अर्थीहरू हेर म चाँडै आउँदैछु. अनि हामीलाई चाहिँ जागो रहन अनि यदि कमजोर भइरहेछ भने मरौँलाई कुराहरूलाई चाहिँ भन्नु देऊ भनेछ. पश्चाताप गर भनेछ. पहिलो प्रेममा फर्केर आऊ भन्नुभएको छ. खुल्ला ढोका दिएको छु. थोरै बल छ. विश्वास यति हो. यही नै हामीले गर्ने. अब रोमी 16 अध्यायमा जाउँ. रोमी 16 रोमी 16 अध्यायको अब 5 पदमा यो घरेलु बन्धहरूको विषयमा अलिकति हेऱ्यौँ. अब चाहिँ अभिवादन आउँछ एकजना मेरा प्रिय एपाइनेतुसलाई पनि सलाम भनेर पावलले लेख्छन्, जो ख्रिस्टका निम्ति अखैयाका प्रथम फल हुन्. अखैयामा पावलले सुसमाचारको सेवा गर्दा, अखैया भनेको त्यहाँ कोरिन्थ पर्छ, अनि त्यो बेलामा चाहिँ सेवा गर्दाखेरि पावलले चाहिँ एउटा आत्मिक फसलकै कटनी गरेका थिए. 18 महिना कोरिन्थमा थिए. तर पहिलो फल चाहिँ एपाइनेतुस रहेछ. यहाँ पो थाहा भयो हामीलाई पहिलो फल. अनि त्यसैले पावलको हृदयमा चाहिँ अति प्रिय पनि रहेछ. जस्तो कि तपाईँलाई थाहा छ दिदीबहिनीहरू, है मेसेडोनियाको पहिलो फलको थियो अथवा फिलिपीको पहिलो फल के थियो, को थियो, अथवा युरोपको पहिलो फल को थियो, कसैले भन्नुहोस् त को थियो? हजुर, लिडिया एउटा स्त्री थियो. युरोपकै पहिलो विश्वासी, पहिलो फल भन्नाले पहिलो प्रभुमा आएको व्यक्ति. त्यसैले फर्केर हेर्दाखेरि चाहिँ कुनै पनि ठाउँमा पहिलो प्रभुमा आउने व्यक्ति हामीलाई सम्झना हुँदाखेरि चाहिँ आनन्द हुँदो रहेछ भनेर चाहिँ यहाँ पावलको यो अभिव्यक्तिबाट बुझ्न सक्छौँ. अनि हामीले त्यो अनुभव पनि गरेका छौँ. फसलमा पहिलो फलले चाहिँ के जनाउँछ भने अब अझ अरू आउँदैछ. है पहिलो फल अब अझ अरू पनि यहाँ हुनेछ. एउटा विश्वासी प्रभुमा आयो, अब त्यसपछि यहाँ अरू पनि आउँदैछन् भन्ने कुराको सङ्केत हो. त्यसैले यदि तपाईँ कुनै ठाउँको पहिलो फल हुनु पनि सक्छ, होला यहाँ अब अरू पनि आउनेछन्. हामीलाई यसले उत्साह पनि दिन्छ. फर्केर हेर्दा हामीलाई चाहिँ खुसीको सम्झनाहरू पनि हुन्छन्. प्रभुले कसरी सुरु गर्नुभयो त्यो बेला एउटै थिएन त्यो ठाउँमा, तर त्यहाँ चाहिँ एकजना पहिलो फल दिनुभयो अनि त्यसपछि अरूहरू पनि आयो. त्यसपछि यो अभिवादनमा रोमी 16 को 6 यहाँ लेखिएको छ, मरियमलाई सलाम भनिदेऊ जसले हाम्रा निम्ति खुबै मेहनत गरेकी छन्. अब मरियमको बारेमा यहाँ थोरै मात्र बताएको छ, तर एकदम महत्त्वपूर्ण कुरा बताएको रहेछ. यो मरियमले चाहिँ पावल र पावलका सहकर्मीहरूका निम्ति चाहिँ खुबै मेहनत गरेकी रहेछ. मेहनत यो शब्दको माने चाहिँ एकदम थकित हुनेसम्म गरिकन चाहिँ परिश्रम गर्न, लखत्रान हुनेसम्म गरिकन मेहनत गरेको रहेछ यो विश्वासी स्त्रीले. त्यस्तै आज पनि त्यहाँ बेसरी कडा मेहनत गर्ने विश्वासीहरू हुन्छ. अनि तर कति पटक मान्छेको नजर त्यहाँ परेको हुँदैन, कसैबाट सेवासी पाएको पनि हुँदैन, इनाम पाएको पनि हुँदैन सायद, तर परमेश्वरले ख्याल राख्नुहुन्छ. हिब्रू 6 हेरौँ त, हिब्रू 6 अध्याय हिब्रू 6 को 10 पदमा यहाँ पढ्छौ, किनकि परमेश्वर तिमीहरूका काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जो चाहिँ तिमीहरूले पवित्र जनहरूको सेवा गरेर र सेवा गरिरहेर उहाँका नामका निम्ति देखाएका छौ। त्यसैले हामीले चाहिँ प्रभुको निम्ति हामीले पुरा दिनको लागि चाहिँ हामीले निर्णय गरौँ, मरियमले जस्तो खुबै मेहनत गरौँ सर्वोत्तम देव मालिकलाई। मरियम भन्ने नाम चाहिँ पटक पटक पाइन्छ बाइबलमा, विभिन्न मरियमहरू छ। प्रभु येशूलाई जन्माउने आमाको नाम मरियम भइहाल्यो, अनि सातवटा दुष्ट आत्माहरू निकालिएको एउटा स्त्री, उसको नाम के थियो? मरियमै हो, तर कहाँको मरियम अथवा के मरियम भनेको छ उसलाई? मरियम मग्दलिनी अथवा त्यसको माने चाहिँ मग्दलाको मरियम भनेको, गालिलको किनारमा मग्दला भन्ने ठाउँ छ, अनि त्यहाँको मरियम। अघि हेऱ्यौँ यरुसलेममा चाहिँ पत्रुसलाई प्रार्थना गर्दा जुटिरहेको एउटा घर थियो, योहन्ना मर्कुसकी आमा मरियम, अर्को मरियम। फेरि बेथानीमा को मरियम थिएन? कसको? मार्थाको बहिनी मरियम, के दिदी हो बहिनी होइन, लाजको बहिनी, जसले चाहिँ प्रभु येशू ख्रिस्ट क्रुसमा जानुभन्दा अलिकति अगाडि चाहिँ एकदम किम्मती त्यो अत्तर लिएर चाहिँ उहाँलाई अभिषेक गरेको थियो। अब युहन्ना 19 मेरो युहन्ना 19 यहाँ चाहिँ अब क्रुसमा प्रभु येशू टाँगिनु भएको बेलामा, क्रुसकै फेदमा को पो छन्? युहन्ना 19:25 पढौँ त, अनि येशूको क्रुसको छेवैमा नजिकैमा को को रहेछन्? पहिलो उहाँकी आमा मरियम, अनि उहाँकी आमाकी बहिनी पनि रहेछ, मरियमको बहिनी पनि छ। त्यसपछि क्लियोफासकी पत्नी मरियम, यो अर्को मरियम। त्यसपछि मरियम मग्दलिनी उभिरहेका थिए, चार चारजना स्त्री क्रुसको छेउमा त्यहाँ छ। तीनजनाको नाम त मरियम छ, अनि अब अनि हाम्रो रोमी 16:6 चाहिँ खुबै मेहनत गरेकी मरियम छ। अब रोमी 16:7 पल्ट, रोमी 16:7 अब अर्को अभिवादन यहाँ पढौँ, 7 मेरा आफन्तहरू साथै मसँगै झ्यालखानामा बस्नेहरू एन्ड्रोनिकस र युनियसलाई सलाम भनिदेऊ, जो प्रेरितहरूका बीचमा नामी छन्, जो ख्रिस्टमा पनि म भन्दा पहिले थिए। अब एन्ड्रोनिकस र युनियस, यो युनियस भन्ने नाम चाहिँ यहाँ अलिकति अनिश्चयता छ, यो पुरुष हो कि स्त्री हो, किनभने ग्रिकमा चाहिँ यसलाई उच्चारण एक तरिकाले गर्यो भने स्त्री हुन जान्छ, अर्को तरिकाले गर्यो भने पुरुष हुन जान्छ। पुरुष हो भने युनियस यहाँ जस्तो, तर स्त्री हो भने युनिया हुन्छ, हाम्रो कमल र कमला जस्तो। त्यसैले अनिश्चयता चाहिँ यो ग्रिकमा चाहिँ कुन ठाउँमा चाहिँ त्यो उच्चारण चिन्ह लगाउने अथवा जोड दिने बाटो आएको हो। अब स्त्री नै हुन् भने चाहिँ यी दुईजना चाहिँ पति पत्नी हुन सक्छ है, अनि यी दुईजना विश्वासीहरूको बारेमा चाहिँ चारवटा कुराहरू यहाँ हामीले सिक्न सक्छौँ। पहिलो चाहिँ उनीहरू चाहिँ मेरा आफन्तहरू भनेछ, पावलको आफन्तहरू। अब यो आफन्तहरू भन्ने शब्द चाहिँ हामीले बाइबलमा पढ्दा कति ठाउँमा चाहिँ नजिकको रगतकै नातेदारलाई जनाउन प्रयोग भएको छ, जस्तो कि चाहिँ मरियमको के अरे एलिसिबाको आफन्त थिए मरियम चाहिँ लुकाएको 36 तर चाहिँ अर्को अर्थमा नि प्रयोग भएको छ, एकदम नजिकको नातेदार नभइकन अर्को अर्थमा। रोमी 9 हेरौँ त, रोमी 9:3 रोमी 9:3 किनकि मेरा भाइहरूका निम्ति पावलले भन्छन् जो शरीर अनुसार मेरा आफन्तहरू हुन् बरु म नै ख्रिस्टबाट स्थापित भएको भए हुन्थ्यो भन्ने इच्छा म गर्दथे ती इजरायलीहरू पावलले त सारा इजरायललाई चाहिँ मेरो आफन्तहरू भन्छ त्यसैले यो त अलिकति फराकिलो अर्थमा भयो है रगतको नाता त रगतको नाता हो तर अलिक फराकिलो भयो चाहिँ भान्जा भान्जी भने जस्तो त भएन यो है अब त दाजुभाइ दिदी भन्दा टाढा अब रोमी सोह्रमा चाहिँ कुन अर्थमा प्रयोग गरेको थियो यो आफन्तहरू भनेर अब एकछिन विचार गर्नु रोमी सोह्रमा छ नि यो शब्द आफन्त चाहिँ तिन तिन पटक प्रयोग भएको छ एउटा चाहिँ त्यही सात पदमा हो अर्को चाहिँ एघार पदमा पनि छ जस्तो मेरो आफन्त हेरोदियन अनि त्यसपछि एक्काइस पदमा पनि छ मेरा सहकर्मी तिमोथीले र मेरा आफन्तहरू लुसियस यासोन सोसिपर पाटरले तिमीहरूलाई सलाम पठाउँछ अब सबै गन्यो भने त पावलको त रोममा त छ सयवटा जस्तो आफन्त देखियो नजिकको नातेदार छ सयवटा रोममा ऊ त टार्सुसको होइन कि जस्तो देखिन्छ यहाँ यो चाहिँ नजिकको नातेदारको अर्थमा नभइकन यहुदी भएकोले उनीहरूलाई चाहिँ आफन्त भनेको जस्तो देखिन्छ सङ्घी इजरायलीहरू भएकोले अनि त्यो नै उचित होला फराकिलो अर्थमा आफन्त भनेर उनीहरूलाई चाहिँ जनाउँदै अब हुन त अक्विला र प्रिस्किला पनि यहुदी हुन् तर उनीहरूलाई चाहिँ आफन्त भनेर भनेनन् है त्यसैले यहाँ के देखिन्छ भने पावलले चाहिँ यो व्यक्तिहरूलाई उल्लेख गर्दा चाहिँ त्यहाँ रोम जस्तो ठाउँमा अन्य जातिहरूको बाहुल्य भएको ठाउँमा चाहिँ त्यहाँ यहुदी विश्वासीहरू पनि छन् भन्ने कुरामा चाहिँ उसको यहाँ ध्यान गएको देखिन्छ अनि यसले चाहिँ हामीलाई यहाँ गलाती छमा भएको कुरा पनि बुझ्न मद्दत गर्छ कि यहाँ गलाती छ अध्यायमा गलाती छ अकिला प्रिस्किला एकदम चिनेर प्रख्यातै विश्वासीहरू थिए यी अरू व्यक्तिहरूलाई चिनाउँदाखेरि चाहिँ सङ्घी इजरायलीहरू भनेको बुझिन्छ गलाती छको सोह्र पदमा के भनेको छ अनि जतिजना यस नियम मुताबिक हिँड्छन् उनीहरूमाथि र परमेश्वरको इजरायलमाथि शान्ति र कृपा रहिरहन् पावलले चाहिँ अधिकांश अन्य जातिहरू विश्वासी भइरहेको यी मण्डलीहरूमा गलाती यी ठाउँमा लेख्दाखेरि चाहिँ त्यहाँ पनि केही इजरायलीहरू विश्वासी छन् भन्ने एउटा सानो सङ्घ परमेश्वरको इजरायल भनेर चाहिँ जनाएको देखिन्छ कहिले पनि हामी क्रिस्चियनहरूलाई इजरायल भनिँदैन त्यसैले अर्को कुरा पनि छ रोमी पन्ध्रमा के अरे सोह्रमा फर्कौँ रोमी सोह्रमा त्यसैले रोममा अन्य जातिहरू मण्डलीमा चाहिँ केही यहुदी विश्वासीहरू थिए परमेश्वरको इजरायल त्यहाँ थियो अनि उनीहरू चाहिँ भित्रबाट कि यहुदीहरू थिए अब पावलले के भन्छ भने यो दुईजना एन्ड्रोनिकस र युनियस अथवा युनियन मसँगै झ्यालखानामा बस्नेहरू पनि भनेको छ पावल रोममा चाहिँ दुई दुई पटक चाहिँ झ्यालखानामा परेको कुरा चाहिँ हामीलाई थाहा छ कम्तीमा तर त्यो हुनुभन्दा अगाडि नै यो लेखिएको हो अनि तर हामीलाई के थाहा छ भने पावल त पटक पटक जेलमा पर्थे दोस्रो कोरिन्थी छमा हेरौँ त दोस्रो कोरिन्थी छ दोस्रो कोरिन्थी छ ल्याएको पाँच पदमा पावलले भन्छन् आफ्नो सेवकाईमा भएको कुराहरू कोर्रा खानामा कैदहरूमा यसरी लेखेका छन् एघार अध्यायमा पनि जाउँ त दोस्रो कोरिन्थी एघारको अनि 23 पदमा 11-23 के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म पागल छ र बोल्छु म झन् बेसी हुँ. जुन शिष्यहरूले दुःख दिइरहेको थियो कोरिन्थका विश्वासीहरूलाई, उसले भन्छन् परिश्रमहरूमा अत्यन्तै बढी, कोर्रहरूमा बेहिसाब गरी, कैदहरूमा झन् घरिघरि. उसले बारम्बार चाहिँ उनी जेलमा परेको थियो. अनि कुन चाहिँ बेलामा हो? एन्ड्रोनिकस र युनियस पनि उसँगै झल्कामा परेका रहेछन्, दुःखमा सहभागी भएका रहेछन् पाउलसँगै. अनि अर्को कुरा चाहिँ त्यो दुईजनाको बारेमा के बताएछ भने उनीहरू चाहिँ प्रेरितहरूको बीचमा नामी थिए भनेछ. अब यसलाई बुझ्ने दुईटा तरिका छ. कि त उनीहरू नामी प्रेरितहरू हुनुपर्छ, प्रेरितहरूमध्येकै एक. यदि पावलले त्यसो भन्न खोजेको हो भने चाहिँ यो प्रेरित भन्ने शब्दलाई चाहिँ त्यो अर्थमा बुझ्नु पर्यो कि पठाइएको, किनभने त्यो अर्थमा पनि यो शब्द प्रयोग हुन्छ. प्रेरितको लक्षण भएको प्रेरितहरू त होइनन्, तर पठाइएको सवाल हो. त्यसैले त्यो अर्थमा अथवा उनीहरू चाहिँ प्रेरितहरूको माझमा उनीहरू नामी हुनुपर्छ. प्रेरितहरूको ले चाहिँ उनीहरूलाई चाहिँ एकदमै मानेका विश्वासीहरू. अब सन्तोषजनक अर्थ चाहिँ यही दोस्रो चाहिँ देखिन्छ. यी दुई विश्वासीहरू चाहिँ पावलभन्दा अगाडि नै ख्रिस्टमा आएको थिए भनेर लेखेको छ. जो ख्रिस्टमा आउनुभन्दा पहिले थिए, अनि यहाँ के देखिन्छ भने त्यसैले यहाँ प्रेरित के अरे पावल चाहिँ प्रभुमा आएको चाहिँ प्रेरित 9 अध्यायमा हो. त त्योभन्दा अगाडि नै चाहिँ यो दुईजना प्रभुमा आइसकेका थिए. अनि अर्को कुरा चाहिँ त्यसैले उनीहरू चाहिँ यरुसलममा भएको विश्वासीहरू त्यहाँको प्रेरितहरूद्वारा चाहिँ चिनिएको रहेछन् यो दुईजना. अनि उनीहरूको सामु चाहिँ उसको यो दुईजनाको चाहिँ राम्रो गवाही थियो भन्ने चाहिँ कुरा यहाँ हामी बुझ्छौँ. अनि अब 8 पदमा हामी अर्को पनि अभिवादन पढ्नेछौँ. अर्को प्रभुमा मेरा प्रिय अम्प्लियसलाई सलाम भनिदियो. अम्प्लियस एकजना टिप्पणीकारले लेख्छन् यो अम्प्लियस भन्ने नाम चाहिँ प्राय दासहरूमा चाहिँ निकै प्रचलित थियो. दासहरू थुप्रै थिए रोमी साम्राज्यमा, ठुलो सङ्ख्यामा. अनि सम्भव छ रोमको मण्डलीको सदस्य ऊ चाहिँ एउटा दास कसैको घरमा, तर ऊ चाहिँ मेरा प्रिय भनेर चाहिँ पावलले उसलाई अभिवादन पठाउँछ. त्यसैले यहाँबाट के सिक्छ भने समाजको जुनसुकै स्तरमा होस् एउटा विश्वासी, तर प्रभु येशू ख्रीष्टमा चाहिँ एउटा विशेष सम्बन्ध उसले पाएको हुन्छ. अनि त्यसैले अम्प्लियस एउटा दास होला, तर ख्रीष्टमा चाहिँ पावलको अति प्रिय भाइ थियो. अनि वास्तव सुरुको मण्डलीहरूमा पहिलो तिमथी 3 इत्यादि पढ्दाखेरि चाहिँ फलाना विश्वासीको समाजमा कतिको कस्तो ठाउँ छ त्यो हेरिँदैन थियो. एल्डरहरूको योग्यता हेर्नुहोस् न, त्यहाँ कहीँ पनि त्यस्तो कुरा छँदै छैन. यहाँ खालि आत्मिक अनि उसको व्यक्तिगत उसको जीवनलाई हेरिन्थ्यो. एल्डर हुन डिकन हुन उसको सामाजिक स्तरले कुनै फरक पार्दैनथ्यो. अब त्यहाँ न यहुदी रह्यो न ग्रिक, न कमारा न स्वतन्त्र, न पुरुष न स्त्री, किनकि ख्रिस्ट येशूमा तिमीहरू सबै एक हो, यसरी चाहिँ बताएको छ. त्यसपछि उर्बानुस र साकुस भन्ने पढ्छौँ 9 पदमा. ख्रिस्टमा हाम्रा सहकर्मी उर्बानुस र मेरा प्रिय साकुसलाई सलाम भनिदियो. यो शब्द सहकर्मी त हामीले 3 पदमा पनि भेटेका थियौँ, अक्विला र प्रिस्किला, मेरा सहकर्मीहरू. भनेपछि विश्वासीहरू चाहिँ एउटै टिममा काम गर्नेहरू हुन्, उनीहरूको एउटै लक्ष्य हुन्छ हुनुपर्ने हो. त्यो चाहिँ के हो? ख्रिस्टलाई खुसी पार्न, परमेश्वरको महिमा गर्न. अनि एउटा शरीरलाई विचार गर्नुहोस्, तपाईँको अङ्गहरू एउटा टिम मिलेर काम गरिरहेछ, हरेक एउटा अङ्गहरू औँलाहरू तपाईँको सबै अङ्गहरू त्यसरी नै ख्रिस्टको शरीरको सवालमा पनि हामी एउटै टिममा हौ एउटै प्रभुको सेवाको लागि उहाँलाई दर्शनको लागि अनि यहाँ स्टाकुस भनेको छ मेरा प्रिय स्टाकुसलाई सलाम भनिदेऊ यहाँ देख्दैछौँ पावलले यो जयमसीहरू पठाउँदाखेरि चाहिँ उसको अभिवादनहरू चाहिँ एकदम उत्साह दिने खालको छन् मेरा प्रिय यसरी लेख्दैछन् उसले अब रोमका विश्वासीहरू हामी जस्तै हुनुपर्छ धेरै हिसाबले भनेपछि कमी कमजोरीहरूमा भूल दोषहरूमा तर पावलले चाहिँ उनीहरूलाई लेख्दाखेरि चाहिँ प्रेममा अभिवादन गर्दैछन् उनीहरूको लाई चाहिँ ख्रिस्टमा उनीहरूलाई हेर्दैछन् प्रिय दाजुभाइहरू दिदीबहिनीहरू भनेर चाहिँ अनि भाइहरूले चाहिँ प्रेमले चाहिँ कुनै पनि खराबीको हिसाब राख्दैन पावलले चाहिँ विश्वासीहरूलाई उनीहरूको आफ्नै स्थानमा चाहिँ होइन तर ख्रिस्टमा उनीहरू भएको स्थानमा राखेर चाहिँ हेरिरहेको देखिन्छ धेरै पटक ख्रिस्टमा प्रभुमा ख्रिस्टमा यसरी चाहिँ भनिरहेको हामी पढ्छौँ जस्तै तिनमा ख्रिस्ट येशुमा मेरा सहकर्मीहरू सात पदमा जो ख्रिस्टमा पनि म भन्दा पहिले थिएँ नौ पदमा यही भर्खर पढ्यौँ ख्रिस्टमा हाम्रा सहकर्मी दस पदमा ख्रिस्टमा योग्य ठरिएका एघार पदमा पनि यहाँ अलिक बिचमा छ प्रभुमा जो प्रभुमा छ यसरी एक पछि अर्को चाहिँ उसले चाहिँ विश्वासीहरूलाई चाहिँ ख्रिस्टमा हेरिरहेछ त्यसैले प्रिय छन् मेरा प्रिय भनेर लेख्छन् यो हाम्रो लागि नमुना हो हामीले एकअर्कालाई चाहिँ यसरी चाहिँ देख्न दस पदमा यहाँ अर्को दुईजनालाई अभिवादन चढाउँछन् ख्रिस्टमा योग्य ठरिएका अपेलेसलाई सलाम भनिदेऊ अरिस्टोबुलसका घरकाहरूलाई सलाम भनिदेऊ यो शब्द योग्य ठरिएका यो योग्य भन्ने शब्द चाहिँ रोमी चौधको अठारमा हामी हेरौँ एकचोटि याद गर्नुहोस् है हाम्रो नेपालीमा चाहिँ फरक फरक शब्दहरूलाई चाहिँ यहाँ अनुवाद गर्दाखेरि उस्तै सुनिन्छ तर फरक शब्दहरू अनि परिभाषाहरू बाँड्दाखेरि चाहिँ नोट गर्ने कोसिस गर्नुहोस् रोमी चौधको अठारमा किनकि जसले यी कुराहरूमा ख्रिस्टको सेवा गर्दछ ऊ परमेश्वरको निम्ति मन पर्दो र मानिसहरूको निम्ति पनि स्वीकार योग्य हुन्छ एउटा पद तपाईँलाई थाहा होला कण्ठ तिमोथीलाई भनिएको थियो परमेश्वरको सामु आफूलाई चाहिँ के गर्ने प्रयत्न गर ग्रहण योग्य तुल्याउने प्रयत्न गर एउटा केमा पर्नु नपर्ने शर्ममा पर्नु नपर्ने के जस्तो कामदार जस्तो जसले सत्यको वचन ठिक ठिक सिकाउँछ तिमोथीलाई चाहिँ पावलले लेख्दैछन् बाइबल चाहिँ ठिकसँग अर्थ लगाउन चाहिँ सिकाऊ यसो गर यसो गर्नाले चाहिँ तिमीले चाहिँ आफूलाई चाहिँ परमेश्वरको सामु के ठहराउँछ के तुल्याउँछ योग्य अर्थात् मन पर्दो उहाँको चाहिँ यो चाहिँ यो शब्द चाहिँ याकुब एकको बारेमा पनि छ एकचोटि त्यहाँ हेर्नु त याकुब एकको बारेमा अनि याकुब एकको बारेमा चाहिँ यहाँ लेखेको छ धन्य हो त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ किनकि उसको जाँच भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ यहाँ देख्नुभयो उसको के भइसकेपछि भनेछ जाँच भइसकेपछि ऊ चाहिँ योग्य भनेर चाहिँ प्रमाणित भइसकेपछि जाँच गरेर योग्य भेट्टाइन् त्यो शब्द हो यहाँ चाहिँ त्यसैले ख्रिस्टमा योग्य ठरिएका अपेलस यसको उल्टो चाहिँ अब अर्को पहिलो कोरिन्थी नौमा जाउँ पावल चाहिँ यस्तो हुन चाहँदैन थिए पहिलो कोरिन्थी नौमा पहिलो कुरिन्थी 9 अध्याय को 27 पद, तर म मेरो शरीरलाई मुक्का लाउँछु, आफूलाई एकदम अनुशासनमा राख्न चाहिँ पावल धर्मक दूर प्रयास गर्थे र वर्षमा ल्याउँछु, नत्र त अरूलाई प्रचार गरेर कुनै हिसाबले म आफै चाहिँ के ठरिनेछु? बेकममा, यो चाहिँ ठ्याक्कै उल्टो शब्द, योग्य यो चाहिँ अयोग्य अथवा बेकममा जाँच गर्दाखेरि फेल भन्न खोजेको, त्यसैले अयोग्य निकममा इन्कार गरिन लायक भएको यो शब्द होइन। जस्तो कि तितस 1 हेरौँ त, तितस 1 आपको ठाउँमा यो शब्द छ, तितस 1 अध्याय, यहाँ चाहिँ म विश्वासी हुँ भन्ने व्यक्तिहरूको बारेमा यहाँ केही कुरा भन्नु परेछ पावलले। तितस 1:16, मुखले विश्वासी हुँ भन्ने तर कामले चाहिँ नदेखाउ। 1:16, हामी परमेश्वरलाई चिन्छौँ भन्ने तिनीहरू दावी गर्छन् तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन्, किनकि तिनीहरू घिनलाग्दा अनाज्ञाकारी र हरेक असल कामका निम्ति अथवा हरेक असल कामका लागि के छन्? निकममा, ठ्याक्कै यो शब्द अयोग्य। तर अपेलस त ख्रिस्टमा योग्य ठरिएको थियो, यसको माने यस्तो व्यक्ति थियो कि परीक्षाहरू पार भएर जाँचमा पास भएको थियो, स्थिर भएको थियो, सङ्कष्टहरू कठिन परिस्थितिहरूमा पनि जाँचिसकेको थियो विश्वासी। यस्तो हुनुपर्छ तपाईँ हामी, उसले चाहिँ प्रभुमा भरोसा गरिरहेको, समस्यामा परीक्षामा ऊ ख्रिस्टमा लागिरह्यो, विश्वासयोग्य भइरह्यो। अनि त्यसैले यहाँबाट के सिक्छ भने, एउटा विश्वासी चाहिँ उसको जीवनहरूमा समस्याहरू आउँदा त्यो चाहिँ विश्वासको जाँच हो, त्यो बेलामा चाहिँ ऊ कसरी खडा हुन्छ भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण रहेछ। तपाईँको सवालमा विचार गर्नुहोस्, तपाईँको जीवनमा समस्या आउँदाखेरि चाहिँ तपाईँ के गर्ने गर्नुहुन्छ? यो महत्त्वपूर्ण छ, सिकौँ हामीले चाहिँ यो अपेलेसबाट, होइन, ख्रिस्टमा योग्य ठरिएको अपेलेस। अब अर्को छ अरिस्टोबुलस, तर हामी चाहिँ अरिस्टोबुलसका घरकाहरूलाई चाहिँ पछि हेर्नेछौँ, प्रार्थना गरौँ है, अनि हाम्रो रेख लिने बेला आयो। तर छ नि, अहिले त 3:30 हो है, एक दुई मिनट मैले बढी लिँदा के हुँदैन है, किनभने यहाँ सिद्ध्याउनु राम्रो हुन्थ्यो, माफ गर्नुहोस् है, बस छुट्लामा छिटै भ्याउँछु। अरिस्टोबुलसका घरनाहरूको सवालमा चाहिँ केही टिप्पणीकारहरूले के भन्छ भने, अरिस्टोबुलस चाहिँ हेरोद महानको नाति हुनुपर्छ भन्ने धारणा व्यक्त गरेछन्। अब यो किटान गरेर हामीले भन्न चाहिँ सकिँदैन, तर त्यो नाम गरेको व्यक्ति रहेछ त्यहाँ। अनि हो भने चाहिँ पावलले चाहिँ सम्भवतः त्यो घरका विश्वासी दासहरूको कुरा गरिरहेको हुन सक्छ भन्ने यहाँ सम्भावना उठ्छ, किनभने अरिस्टोबुलसका घरकाहरूलाई भनेछ, अरिस्टोबुलसको नाम सिनेको सरेको नाम थियो कि। अनि त्यसैले यसबाट के सिक्न सक्छौँ भने, हामीले आशै नगरेको ठाउँमा, त्यहाँ त कहाँ विश्वास होइन, त्यस्तो ठाउँमा पनि हामीले परमेश्वरको चुनिएकाहरू त्यहाँ हुन सक्छन्, सुषमा चाहिँ सुनाउनु पर्छ। अर्को चाहिँ हामीले विश्वासीहरूको खोजी गर्नुपर्ने रहेछ। हेरोदको परिवार भनेको त मानिस जातिको इतिहासमा सबभन्दा दुष्ट परिवारको रूपमा पढ्न सकिन्छ, तर त्यस्तो ठाउँहरूमा पनि त्यहाँ कोही व्यक्तिहरूले विश्वास गर्न सक्छ। हुन्छ त, हामी धन्यवाद दिउँ यी अभिवादनहरूबाट पनि हामी सिक्दैछौँ पावलको कति धेरैजना मित्रहरू थिए, पावलको कस्तो हृदय थियो विश्वासीहरूप्रति, कस्तो तरिकाले उनीहरूलाई सम्झना गर्दैछ, एक एक उनीहरूको मेहनतलाई, उनीहरूले गरेको सहायतालाई प्रभु चाहिँ भुल्नुहुन्न, हाम्रो परिश्रमहरू आउनुहोस्।